بسم الله الرحمن الرحيم. سيدنا خليفة رسول الله صلى الله عليه وسلم حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو اللہ تبارک و تعالیٰ نے پیدا ہی فرمایا تھا اس خاص منصب کے لیے جو پوری انسانیت میں سب سے بلند ترین منصب انبیاء علیہ الصلوۃ والسلام کے بعد آپ کے لیے تجویز تھا. اور یہ نتیجہ تھا عشق محمدی کا, کرشمہ تھا حب نبوی صلی اللہ علیہ وسلم کا, نتیجہ تھا آپ صلی اللہ علیہ وسلم کے فدائی بننے کا, کہ ہر گھڑی ہر آن کوشش کرتے تھے. اسی لیے حضرت شیخ قدسی روح فرماتے ہیں کہ جو فخر دو عالم صلی اللہ علیہ وسلم کے قلب اطہر پر جو چیز آتی تھی وہ ابو بکر کے دل پر آتی تھی. دوپہر کا وقت ہے, ابو بکر باہر نکلے, دیکھا کہ آقا انعامدار صلی اللہ علیہ وسلم کہیں تشریف لے جا رہے ہیں. عرض کیا, یا رسول اللہ اس وقت میں؟ تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ذرا بھوک تھی اس لیے میں باہر آیا. تو حضرت صدیق اکبر رضی اللہ عنہ نے عرض کیا کہ یا رسول اللہ میں بھی اسی کی بنا پر باہر نکلا ہوں. حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کو حدیبیہ کے صلح نامے پر بڑا اشکال تھا. جو جو سوال آپ صلی اللہ علیہ وسلم سے آ کر کیے, جو جواب وہاں ملے, جب دربار صدیقی پر پہنچے اور وہاں جا کر وہی سوال کیے, وہی جواب, ہو بہو کلمات بھی وہی جو آپ صلی اللہ علیہ وسلم کی زبان مبارک سے نکلے, صدیق اکبر رضی اللہ عنہ کی زبان مبارک سے نکلے. یہ آپ صلی اللہ علیہ وسلم نے بچپن سے ان کو دوست بنا کر اپنے ساتھ رکھ کر کے کیا کتنا بھر دیا ہوگا ان کو, کس قدر کہ نہ باپ کا خیال, نہ بچوں کا خیال, ہر چیز میں میرے سرکار مقدم, میرے سرکار جن کو چاہتے ہیں وہ مقدم. تو وہ کیسے آپ صلی اللہ علیہ وسلم کی وفات کا اور وصال کا صدمہ برداشت فرما سکتے تھے, زندہ نہیں رہ سکے. اگرچہ لکھا گیا ہے کہ آپ کی وفات کا سبب, جیسا کہ ابن شہاب زہری نے روایت کی کہ حضرت ابو بکر اور خالد اور حارث ابن کلدہ خزیرہ, جس جو گوشت سے پکا ہوا ہوتا ہے, تو وہ دونوں نوش فرما رہے ہیں. ایک لقمہ صدیق اکبر رضی اللہ عنہ نے اٹھایا تو حارث ابن کلدہ نے ایک لقمہ اٹھایا اور فوراً صدیق اکبر رضی اللہ عنہ کا ہاتھ پکڑ لیا. فرمایا کہ آپ نے وہ کھا لیا؟ تو کہا کھا لیا. کہا کہ یہ ایک سال میں مارنے والا زہر اس میں ملایا گیا ہے. اگرچہ بڑے معجزات ہیں, حضرت صدیق اکبر رضی اللہ عنہ کے خادم خالد بن ولید رضی اللہ عنہ, تو زہر کا پورا پیالہ آپ کو پیش کیا گیا اور وہ غٹ غٹ پی گئے. ان کے جلال میں خالد بن ولید رضی اللہ عنہ کو جو اللہ تعالیٰ نے ایک شخص, ایک ہزار نہیں بلکہ ہزاروں, دسیوں ہزار کے مقابل ایک شخص, تو اس میں اور اضافہ ہو گیا اس زہر کی گرمی سے. بچپن میں کتاب میں پڑھا تھا اسکول میں کہ سلطان محمود بیگڑا کو ان کی والدہ बचपन से दूध के साथ पहले ज़रा सा सलाई डुबो करके, फिर ज़रा सा उससे मोटी सलाई डुबो करके, फिर एक कतरे का चौथाई हिस्सा, फिर आधा कतरा करके बढ़ाती चली गई। फिर अखीर में उसने कहा कि अब मेरे बेटे को जहर से कोई मार नहीं सकता। तो सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हो को हारिस इब्ने कल्दा ने कहा कि इसमें एक साल में मारने वाला जहर मिलाया गया है। चुनाचे साल पूरा हुआ और दोनों हजरात तशरीफ ले गए। किसी ने यह किस्सा और आपके मरजुल विसाल का इस तरह बयान फरमाया कि मरज़ की इब्तिदा इस तरह हुई कि सात जुमादा अस्सानिया दो शंबे के दिन आपने गुस्ल फरमाया और सर्दी सख्त थी, तो उसकी वजह से 15 दिन तक बुखार आता रहा, नमाज के लिए न जा सके। हज़रत उमर रज़ी अल्लाह अन्हो को हुक्म दिया, वो नमाज़ पढ़ाते रहे, लोग इयारत के लिए आते रहे, मरज़ बढ़ता गया। सबसे ज़्यादा तीमारदार और हर वक्त इस मरज़ुल विसाल में आपके खादिम ख़ास हज़रत उस्मान गनी रज़ी अल्लाह ताला अन्हो थे। बिलाखिर 22 जुमादा सानिया को आपकी वफ़ात हो गई। लेकिन ये असबाब के दर्जे में अल्लाह तबारक व ताला की तरफ से ये वाक़यात रखे गए होंगे, लेकिन जो अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम की जुदाई की वजह से जो आज़ा अंदर अंदर घुल रहे थे, वो सब देख रहे थे कि किस तरह ये अब आलम आखिर की तरफ दौड़े जा रहे हैं। चुनाचे हज़रत अब्दुल्ला बिन उमर रज़ी अल्लाह ताला अन्हुमा ने यही सबब बयान फरमाया कि सिद्दीक़ अकबर रज़ी अल्लाह अन्हु आप सल्लल्लाहु अलैहि वसल्लम के विसाल और आप के बाद आप की जुदाई बर्दाश्त नहीं कर सके, और ये फुरक़त और महबूब की जुदाई आपके लिए जानलेवा साबित हुई। इसी तरह ज़ियाद इब्न हंजला फरमाते हैं कि हज़रत अबू बकर रज़ी अल्लाह अन्हु की वफ़ात का सबब वो अंदरूनी सदमा था जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात से उन्हें पहुंचा था। अल्लाह ताला इस इश्क व महब्बत का कोई ज़र्रा हमें भी अता फरमा दे। आप सल्लल्लाहु अलैहि वसल्लम के जमी खुद्दाम का यही हाल था कमोबेश। थोड़ा बहुत 19-20 का फ़र्क रहता होगा, वरना तमाम सहाबे किराम रिदवानुल्लाह ताला अलैहिम अजमईन जिन्होंने महबूब का एक जलवा एक नज़र ज़ियारत कर ली, उसी नज़र ने दिल को घायल कर दिया और हमेशा के लिए ग़ुलाम बना लिया। तो हर वक्त याद रखते थे। अब एक आप सल्लल्लाहु अलैहि वसल्लम का विसाल हो गया, उस आलम में आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ ले गए, इसकी इत्तिला देने के लिए मदीना तय्यबा से हज़रत मुआज़ रज़ी अल्लाह ताला अन्हो, जिन्हें आप सल्लल्लाहु अलैहि वसल्लम ने यमन का गवर्नर एक इलाक़े का बनाकर भेजा था, तो उन्हें इत्तिला देने के लिए एक खादिम को भेजा जा रहा है। और जैसा कि मैंने अर्ज़ किया कि चूँकि क़ुलूब का इत्तिसाल, और वो इस दर्जे आप सल्लल्लाहु अलैहि वसल्लम के कल्ब के साथ क़ुलूब मानूस थे कि इधर आप सल्लल्लाहु अलैहि वसल्लम का विसाल हो गया और उधर हज़रत मुआज़ इब्न जबर रज़ी अल्लाह अन्हु बेचैन परेशान, और वो अपने मुस्तकर से यमन से चल दिए और रस्ते में हैं हज़रत मुआज़ इब्न जबर रज़ी अल्लाह ताला अन्हु मदीना मुनव्वरा कब पहुँचे, बेकरारी में उसकी जल्दी है। अभी 2 मंजिल मदीना तय्यबा रह गया, तो हज़रत मुआज़ रज़ी अल्लाह अन्हु रात की तारीकी में ایک ہاتف پکارنے والے کی، ندا دینے والے کی، اذان کی طرح چلا کر کوئی شخص بول رہا ہے، اے محمد کے خدا معاذ بن جبل کو خبر پہنچا دے. دیکھو اب ان کو بھیجا گیا اور وہ انہیں علم ہے، پتہ ہے کہ معاذ بن جبل یمن میں ہے، اور رستے میں ایک جنون کے عاشقانہ انداز میں وہی جو کام سونپا گیا اسی کی اذان دیتے چلے جا رہے ہیں، اور کس کو پکار رہے ہیں؟ اے میرے خدا نہیں، اے ابو بکر کے خدا جنہوں نے بھیجا نہیں، بلکہ کیا صدا لگا رہے ہیں؟ اے محمد کے خدا معاذ بن جبل کو خبر پہنچا دے کہ محمد صلی اللہ علیہ وسلم نے دنیا سے مفارقت فرما لی اور زمین کے نیچے آرام فرما ہو گئے. اور جیسے ہی حضرت معاذ رضی اللہ تعالیٰ عنہ نے آواز سنی تو چلا کر پوچھ رہے ہیں کہ تیری ماں تجھے روئے، تو کون ہے؟ تو اس نے کہا کہ میں عبد الرحمٰن ابن واثرہ انصاری ہوں، ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے پیغام دے کر مجھے معاذ بن جبل کی طرف بھیجا ہے، اور میں معاذ بن جبل کی طرف جا رہا ہوں کہ ان کو رسول اللہ صلی اللہ علیہ وسلم کی وفات کی، مفارقت کی، وصال کی خبر دوں، اور یہ خط ان کو میں پہنچاؤں. تو رات کے اندھیرے میں دونوں چلا کر وہاں رو رہے ہیں اور وہ خط پیش کر رہے ہیں. اور جب تک یہ حضرات زندہ رہے، صحابہ کرام رضوان اللہ علیہم اجمعین، تو یہی قیامت خیز واقعے کو دہراتے تھے. اسی واقعے کو عمر بھر کے لیے یاد رکھا، ہر وقت اس کو دہرا رہے ہیں. دو آدمی اکٹھے ہوئے تو یہ اپنی سنا رہا ہے، دوسرے ساتھی اپنی آپ بیتی سناتے ہیں، اور دونوں مل کر روتے ہیں. آ عندلیب مل کے کریں آہ وزاریاں، تو پکار ہائے گل میں پکاروں ہائے دل. تو جب کبھی اکٹھے ہوتے تو یہی موضوع. حضرت غنیم ابن قیس اپنے والد کے متعلق فرماتے ہیں کہ میرے والد صاحب کہتے تھے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی وفات کا ہمارے یہاں تذکرہ چل رہا تھا، یکایک ایک شخص آیا اور اس نے یہ مصرعہ پڑھا، الا، میں کہا کرتا ہوں الا، یہ بھی صرف گجراتی بولا کرتے ہیں الا، اور زیادہ دور ہو تو الائے، تو الائے الائے ایوہ الساقی ادر کأسا وناولہا، الائے ایوہ الساقی ادر کأسا وناولہا، تو الائے اس میں بھی آتا ہے. تو اس میں بھی الا لی الویل علی محمدی قد کنت قبل موته بمقعدی ولست بعده وموته بمخلدی. تو اور کسی نے ان کو اس کو اس طرح نقل کیا، الا لی الویل علی محمدی قد کنت قبل موته بمقعدی ابیت لیلا آمنا الی الغدی، کہ محمد عربی صلی اللہ علیہ وسلم کے غم میں میری حالت خراب ہے، ان کی وفات سے پہلے میں جنت نما دنیا میں رہتا تھا، مزے ہی مزے، چین ہی چین، اور ان کے بعد مجھے بھی ہمیشہ اب رہنا نہیں ہے، بس جہاں میرے محبوب گئے دعائیں کرتے تھے اپنے لیے، تمنائیں کرتے تھے کہ کب جا کر آقا انعامدار صلی اللہ علیہ وسلم سے جا کر ملیں. جب کسی کا وصال ہونے لگتا اور وہ پریشان ہوتے तो उन्हें याद दिलाते हो तुम्हारे तो मज़े हैं, तो तुम तो आज ही जान निकली और जाकर आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में पहुंच जाओगे। आका पाक सल्लल्लाहु अलैहि वसल्लम और अपने महबूब के अबरू के इशारे को समझने वाले हैं। न किसी तकरीर की ज़रूरत, आप सल्लल्लाहु अलैहि वसल्लम बदर के मैदान में हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक कलिमा फरमाया, जो आज लड़ेगा और ख़ुदा की राह में मारा जाएगा वो जन्नत में है। हज़रत उमर रज़ी अल्लाह अन्हु ये कलिमात सुन रहे हैं, उनके हाथ में खजूरें थी जो खा रहे थे, फेंक मारी उसी वक्त और तलवार उठा ली और अशार पढ़ने लगे, रक़दन इल्लल्लाह बग़ैर ज़ादी इल्ला तुका व अमल अलमआदी व सब्र फिल्लाह अलल जिहादी इन तुका मिन आज़म इस्तेदादी व खैरु मा क़ाद इलर रशादी व कुल्लु हय्यिन फ़इला नफ़ादी। कि अल्लाह की तरफ मुझे तोशा ले जाने की क्या ज़रूरत हो, मेरा मालिक उसके पास मैं तो जा रहा हूँ, तोशे की मुझे क्या ज़रूरत। बस तो अगर मेरे साथ तोका कोई तोशा है, इल्लत तोका व अमल अलमआदी, आखिरत का अमल और तकवा तहारत इसी को मैं लेकर जा रहा हूँ। और ये हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम के साथ इस बद्र के मैदान में हूँ, तो वकुल हय्यिन फ़इला नफ़ादी, और आप की बारगाह रिसालत में अपनी जान का मैं नजराना पेश कर रहा हूँ, क्योंकि हर जिंदा को मरना ही है। और आप सल्लल्लाहु अलैहि वसल्लम की निगाह अक़दस के सामने आपके होते हम चले जाएँ, हज़रत शेख़ क़ुद्दुस रूह को हम जब जनाजे की नमाज में खड़ा करते थे, तो उस वक्त हज़रत को हम दो तरफ से पकड़ कर ले आते, सामने जनाजा रखा हुआ है और हज़रत के हाथ हमने छोड़े और हज़रत रोना शुरू करते हैं, पूरा बदन हिल रहा है। हमें ख़तरा होता था अभी हज़रत गिरे तब गिरे, और मुसलसल आंसू जारी हैं, रो रहे हैं। तो उस वक्त तमन्ना होती थी कि काश कितना अच्छा हो कि हम मर जाएं और हज़रत हमारी नमाज जनाजा पढ़ाएं। हज़रत उमर इब्ने साद रज़ी अल्लाह ताला अन्हु, उनके सोतीले बाप जिन्होंने परवरिश फरमाई, लेकिन मुनाफिकीन के साथ उठने बैठने से उनको नुकसान पहुंचा होगा, वही खसलत वही तबाय तबीयत वही अंदाज, तो जल्लास उनके सोतीले वालिद ने किसी मजलिस में आप सल्लल्लाहु अलैहि वसल्लम की शान के ख़िलाफ़ कोई कलेमा कह दिया। फौरन भागे हुए आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुँचे, आप सल्लल्लाहु अलैहि वसल्लम ने बुलाया कि तुमने क्या कहा, तो उन्होंने कहा मैंने तो कुछ नहीं कहा। कि मुनाफिकीन जानते थे, लेकिन इन्नक ला तहदी मन अहबबत वलाकिन अल्लाह यहदी मन यशा, वो जानते थे मुनाफिकीन के अभी वही उतरेगी, हम झूठ बोलकर छूट नहीं सकते, फिर भी वतीरा था उनका तो इनकार किया कि मैंने तो कुछ नहीं कहा। आप सल्लल्लाहु अलैहि वसल्लम पर वही के आसार शुरू हो गए, सहाबे किराम चुप। वही के ख़त्म पर सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने सर मुबारक ऊपर उठाया और ये आयत पढ़ी, यहलिफून बिल्लाह मा कालू वलकद कालू कलिमत अलकुफ्र, कि ये अल्लाह की कस्में खाकर कहते हैं कि उन्होंने कुछ नहीं कहा। और हल्फी या कस्मी या मालिक कसम खा कर कहता है, लाम कसम लाकर, वलकद कालू क्यों नहीं कहा, ज़रूर कहा इन्होंने, और वो कहा भी क्या, कलिमत अलकुफ्र, कोई कलिमा नहीं सुन सकते थे आप सल्लल्लाहु अलैहि वसल्लम की शान के ख़िलाफ़। फिर प्यार में आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उमर से फरमाया, उनको कितना प्यार मिला, कितना प्यार मिला, कि हज़रत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उमर का कान पकड़ा और फरमाया, ए लड़के तेरा कान सच्चा है, अल्लाह ने तेरी तस्दीक फरमाई। हज़रत उमर की, हज़रत उमर रदी अल्लाह तआला अन्हु के यहाँ बड़ी कदर थी। जब इनकी वफ़ात हुई तो बहुत अफसोस फरमा रहे थे और बार बार फरमाते थे, काश उमर जैसा कोई आदमी मेरे पास होता कि मैं उससे मुसलमानों के कामों में मदद लेता। लेकिन ये मुनाफिकीन की कमबख्ती थी कि सारा अजाब ही उन्हें आखिरत में मिले, उसके लिए आप सल्लल्लाहु अलैहि वसल्लम बर्दाश्त फरमाते थे, उनके हरकतों को नज़रअंदाज फरमाते थे। किसी मुनाफिक को न पीटा गया न मारा गया, कितना बड़ा इम्तिहान और बड़ी तादाद में। और दूसरी तरफ एक तबका था, बहुत बड़ी तादाद थी उनकी भी, आराब, जो देहाती हजरात बेचारे भोले भाले, उन्हें कोई अदब तमीज़ तहजीब नहीं। तो उनकी हरकतें, लेकिन उनमें से किसी को भी ना उनकी ऐसी नाशाइस्ता हरकतों पर कोई सज़ा दी गई और न उन्हें बुरा समझा गया। मुनाफिकीन को तो आप सल्लल्लाहु अलैहि वसल्लम पहचानते थे और वही नाजिल होकर उनका राज फाश कर देती थी वही। लेकिन ये जो आराब होते थे, तो उनसे कभी ऐसी है कोई हरकत हो गई, जिस तरह उयैना इबन हिस्न फजारी, ये मुअल्लफतुल क़ुलूब में से थे कि आप सल्लल्लाहु अलैहि वसल्लम उन्हें करीब लाते, खुश करते, दाद व दहिश उन पर होती। तो एक मरतबा आप सल्लल्लाहु अलैहि वसल्लम जहाँ आराम फरमा रहे थे, बग़ैर इजाज़त के दाखिल हो गए। आप सल्लल्लाहु अलैहि वसल्लम ने जब इसकी जवाब तलबी फरमाई कि अरे तुम बग़ैर इजाज़त के क्यों आ गए, तो जवाब कितना निराला देते हैं। कहा कि मैंने कबीले मुदर के किसी शख्स से कभी इजाज़त तलब नहीं की। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर भी उन्हें अदब सिखाया और जो मुअल्लफतुल क़ुलूब को आप सल्लल्लाहु अलैहि वसल्लम ने हुनैन और ताइफ की जंगों में जो शरीक थे, तो उन्होंने 100-100 ऊँट, उससे भी ज़्यादा इनायत फरमाए। तब ये हुयैना इब्न हिस्न, ये हज़रत सिद्दीक अकबर रज़ी अल्लाह अन्हु का तज़किरा शुरू हुआ था, उसी की तरफ हम आउट करते हैं कि ये हुयैना इब्न हिस्न मुर्तद होकर आप सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात के बाद इर्तेदाद फैला, तो ये भी मुर्तद हो गए। तो तुलैहतुल कज़्ज़ाब के पास जा पहुँचे, उसकी तरफ से लड़ रहे हैं और उसी लड़ाई में गिरफ़्तार हुए, क़ैद होकर सिद्दीक अकबर रदी अल्लाह अन्हु के सामने लाए गए। मदीना मुनव्वरा के बच्चे इनको देखते थे और कहते थे, दुश्मन खुदा, तुझे अल्लाह ने ईमान दिया था तो उसके बाद फिर तो काफिर हो गया, तो अब कितना सख्त दिल कि बच्चों को कहते हैं कि मैं एक पलक झपकने के बकदर भी कभी ईमान ही नहीं लाया था। तो ये पकड़े जाने के बाद सिद्दीक अकबर रज़ी अल्लाह अन्हु के सामने और सैकड़ों गवाहों के सामने ये कलिमात दोहरा रहे हैं, लेकिन हज़रत सिद्दीक अकबर रज़ी अल्लाह तआला अन्हु समझते थे कि ये अरब ऐसे ही होते हैं, इल्म न होने की वजह से ही जो ईमान मिला था वो खो दिया, मुर्तद हो गए, और उस पकड़े जाने पर अभी तलवार सर पर है, फिर भी कोई डर खौफ नहीं, और वही दोहरा रहे हैं। लेकिन फिर जब इनको समझाया गया, मोहलत दी गई कि तुम आ जाओ ईमान की तरफ, इस्लाम कबूल कर लो, जब वो ईमान ले आए, तो हज़रत सिद्दीक अकबर रज़ी अल्लाह अन्हु कितने रऊफ, कितने रहीम, कितने नर्म दिल, कितने रकीकुल क़ल्ब, पिघल गए और फौरन उनको रिहा फरमा दिया। अल्लाह ताला सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु के खसाइल हमें अपने अंदर पैदा करने की तौफीक दे। अब हज़रत मुआद बिन जबल रज़ी अल्लाह ताला अन्हु पर क्या गुजरी होगी, क्या गुजरी होगी। एक दफ़े मैं जब वरेठी में एतिकाफ़ में था तो रात को 2 बजे के करीब इस्तिंजे की हाजत पेश आई। मस्जिद के सामने वाले साहब नवर अल्लाहु मरकदहु का मकान था, तो मैं इस्तिंजे से फारिग होकर जब बाहर निकला तो वालिद साहब ने तलब फरमाया कि यहाँ बैठ। इरशाद फरमाया कि बेशुमार अवलिया अल्लाह इश्क खुदावंदी मोहब्बत इलाही में रो रो कर इस दुनिया से चले गए, मगर मौला का विसाल उन्हें नहीं मिल सका। इसी में सारी उम्र तड़पते रहे, रोते रहे और चले गए। फिर कुरान पाक की वाले साहब ने आयत पढ़ी, कुल्लु नफ्सिन ज़ाइक़तुल मौत थुम्म इलैना तुरजऊन, कि मरने के बाद तो थुम्म इलैना तुरजऊन, सबको मालिक की ज़ियारत होगी। अल्लाह ताला ये नेमत हमारे लिए भी मुकद्दर फरमाए। तो ये इश्क इलाही और मोहब्बत महम्मदी सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के इश्क व मोहब्बत ही के लिए हमें दिल दिया गया है, और ये इतनी बड़ी नेमत है कि उसका मुकाबला दुनिया आखिरत की कोई नेमत नहीं कर सकती है। और इसमें जो लज्जत है वो दुनिया आखिरत की किसी नेमत में लज्जत नहीं है जो उस शाक को इस तड़पने, रोने और कुड़ने में और आंसू बहाने में मिलती है। तो ये हज़रत मुआद़ इब्न जबर रज़ी अल्लाह ताला अन्हो कैसे चले थे यमन से, और रास्ते में ये इत्तला मिली। अब्दुर्रहमान इब्न उसैला अस्सुनाबही ताबेई हैं, तो उनसे किसी ने पूछा कि तुमने मदीना मुनव्वरा की तरफ कब हिजरत की, तो उन्होंने जवाब में कहा कि मुतवफ़न नबी सल्लल्लाहु अलैहि वसल्लम, के क्या पूछते हो मेरी दास्तान, मैं सरकार की ज़ियारत के लिए चला अपने यहाँ से, मैं रस्ते में था, जुआफा पहुँचा, वहाँ एक शख्स मुझे मिला, तो मैंने वैसे ही पूछा, अलखबर या अब्दुल्ला, कोई नई ताज़ी खबर अल्लाह के बंदे। फ़काल, तो वो शख्स मुझसे कहता है, ई वल्लाही लखबरुन तवील, ई वल्लाही लखबरुन जलील, दफन्ना रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम अव्वल मिन अम्स। को वो अल्लाह का बंदा कहता है कि बहुत लंबी, बहुत बड़ी अजीम खबर है कि हमने परसों रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दफन किया। तो अब ये अब्दुर्रहमान बिन उसैला सुनाबही का उस वक्त क्या हाल हुआ होगा, जो जंगल बयाबान में हज़रत उस मुआज़ रज़ी अल्लाह अन्हु की तरह से अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम जिन के दीदार ज़ियारत का शौक़ दिल में लेकर कदम उठ रहे थे, अब कैसे आगे चलें। जैसे एक और रिवायत में वो फरमाते हैं, वफ़त तो इला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़क़ुबिदा व अना बिल जुहफ़ा, कि मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत के खातिर चला, रस्ते में था जुहफ़े में, कि आप सल्लल्लाहु अलैहि वसल्लम का विसाल हो गया। एक और आशिक की दास्तान सुनिए, हज़रत ज़ैद इब्न वहब रज़ी अल्लाह ताला अन्हु, वो फरमाते हैं कि मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के शौक़ मुलाकात में मदीना मुनव्वरा की तरफ चल रहा था, फ़क़ुबिदा व अना फ़ी तरीक़, कि मुझे रस्ते में इत्तला मिली कि आप सल्लल्लाहु अलैहि वसल्लम का विसाल हो गया। हज़रत इमाम औज़ाई बड़े اماموں میں سے، وہ فرماتے ہیں کہ خرجت الى الحسن وابن سیرین فوجدت الحسن قد مات. امام اوزاعی فرماتے ہیں کہ میں حسن بن سیرین اور امام المعبرین علامہ ابن سیرین سے حدیث سننے کے خاطر میں چلا، فوجدت الحسن قد مات، پہنچا تو معلوم ہوا کہ حضرت حسن کا وصال ہو گیا. البتہ محمد ابن سیرین سے میں ملا، بیمار تھے، ہم ان کی عیادت کے لیے حاضر ہوتے رہے، اور تھوڑے دن بعد حضرت امام ابن سیرین کا بھی انتقال ہو گیا. حماد ابن سلمہ فرماتے ہیں کہ میں مکہ مکرمہ حاضر ہوا، اس وقت حضرت عطا ابن ابی رباح زندہ تھے، مجھے سماع حدیث کے لیے ان کی خدمت میں حاضر ہونا تھا، تو میں نے اپنے جی میں کہا اذا انا افطرت دخلت علیہ، ابھی تو رمضان چل رہا ہے، انہیں بھی تکلیف ہوگی، تو یہ سوچ کر میں ان سے ملنے کے لیے رمضان میں نہیں جا سکا، اور اتنے میں فما تفی رمضان کہ رمضان ہی میں اطلاع آ گئی کہ ان کا انتقال ہو گیا. تو ابن ابی لیلہ ان کی خدمت میں جایا کرتے تھے، تو میں ان سے ملا، افسوس کا اظہار کیا، تو میری تسلی کے لیے انہوں نے فرمایا کہ الزم قیس ابن سعد فإنه افقہ من عطا، کہ تم ایسا کرو کہ قیس بن سعد کے یہاں پابندی سے ان کی مجلس میں جاتے رہو، فإنه افقہ من عطا، کہ عطا سے بھی بڑے فقیہ ہیں. تو اب یہ ان کو عمر بھر ایک شہر میں تھے، مکہ مکرمہ میں تھے، اور نہیں مل سکے، حدیث سن نہیں سکے، کتنا افسوس ہوا ہوگا. عباس ابن یزید فرماتے ہیں کہ میرے ابا کے ساتھ ہم نے سفر کیا کوفہ کی طرف، اور مقصد سفر حضرت ابو اسحاق ہمدانی کی زیارت اور ملاقات اور ان سے سماع حدیث، یہ ہمارا مقصد تھا. کہتے ہیں ہم کوفے میں داخل ہو رہے ہیں، فتلقتنی جنازتو، کہتے ہیں سامنے سے جنازہ آیا، پوچھا کس کا، تو بتایا گیا ابو اسحاق ہمدانی کا، جن کی ملاقات صحبت زیارت کے خاطر ہم نے سفر کیا تھا. اب حضرت معاذ رضی اللہ تعالیٰ عنہ کی بقیہ زندگی کیسے پوری ہوئی ہوگی، ہر آن اپنے اس سفر کو یاد رکھتے ہوں گے، قسمت کی کم نصیبی دیکھیے ٹوٹی کہاں کمند. تو یہ حضرت معاذ رضی اللہ تعالیٰ عنہ کی طرح سے حضرت عبد الرحمن بن عسیلہ السنابحی، وہ کتنا روئے ہوں گے کہ جحفہ میں سرکار کے وصال کی خبر سنی. زید ابن وہب آپ صلی اللہ علیہ وسلم کی شوق زیارت اور شوق ملاقات دل میں لے کر سفر فرما رہے ہیں، رستے میں وصال کی خبر ملی، تو ان کی کیا بات کی زندگی کیسی رہی ہوگی، جبکہ یہ سارے اس کے بعد جتنے سنائے، امام اوزاعی کا حال اور حماد ابن سلمہ کا حال، تو یہ سارے بزرگ ایک لمبا سفر کر کے کیوں جا رہے تھے؟ محبوب رب العالمین آقا نامدار سید المرسلین صلی اللہ علیہ وسلم کی احادیث سننے کے لیے. تو وہ اپنی داستان غم ساری عمر طلبہ کو سناتے رہے کہ فلاں استاذ کی خدمت میں میں جا رہا تھا اور وہاں پہنچا اور ان کا وصال ہو گیا، رستے میں تھا اور ان کا انتقال ہو گیا، وہ ساری عمر وہ صدمہ بھول نہیں سکے. تو جنہوں نے آقا پاک صلی اللہ علیہ وسلم کی خاطر سفر کیا تھا اور ملاقات نہیں ہو سکی، ساری عمر کتنا روئے ہوں گے. اسی طرح آپ صلی اللہ علیہ وسلم کے فرامین، آپ صلی اللہ علیہ وسلم کے ارشادات، آپ صلی اللہ علیہ وسلم کی احادیث، آپ صلی اللہ علیہ وسلم کے اقوال و افعال کی داستانیں سننے کے لیے جو محدثین اسوار فرماتے تھے، کیسی پرلطف ان کی زندگی اور کیسے ان کے یہ سفر، کہیں کہیں تو ایک ایک حدیث کے لیے سفر ہو رہا ہے سینکڑوں میل دور کا، اور عجیب عجیب ان کی داستان ہے۔ حضرت علی بن عاصم فرماتے ہیں کہ میں اور میرے ایک ساتھی حشیم، ہم دونوں واسط سے نکلے، اور واسط سے ہمیں کوفے جانا تھا، اور وہاں کوفے میں حضرت منصور سے احادیث سننا، یہ ہمارا مقصد تھا۔ کہتے ہیں جب ہم واسط سے نکلے تو مجھے ابو معاویہ یا کوئی اور ساتھی رستے میں ملے، اور میں نے ان سے پوچھا کہ تم کہاں جا رہے ہو؟ کہنے لگے کہ میں ذرا، مجھ پر قرض ہو گیا ہے تو اس سلسلے میں ادھر ادھر بھاگ رہا ہوں، تگ و دو کر رہا ہوں۔ تو میں نے اپنے ساتھی حشیم کو چھوڑا کہ تم جاؤ، اور میں ان کا قرض ادا کرنے کے لیے واپس واسط لوٹ گیا۔ میں نے ان سے کہا کہ تم میرے ساتھ چلو، میرے پاس 4000 دراہم ہیں، تو اس میں سے آدھے میں آپ کی خدمت میں پیش کرتا ہوں۔ میں واسط آیا، ان کو 2000 دراہم پیش کر دیے، پھر میں واسط سے دوبارہ کوفے کی طرف نکلا۔ جتنی دیر مجھے حشیم سے الگ رہنے میں ہو گئی، اتنی دیر میں فرق اتنا ہوا کہ حشیم کوفے پہنچے صبح کو، اور میں اسی دن شام کو کوفے میں پہنچا۔ لیکن فرق یہ ہوا کہ جن بزرگ سے، حضرت منصور سے حدیث سننے کے لیے ہم جا رہے تھے، تو حشیم مقصد سفر میں کامیاب ہوئے، کہ وہ صبح پہنچ گئے تھے، مجلس جاری تھی، منصور سے انہوں نے 40 حدیثیں سنی، میں شام کو پہنچا، حمام میں داخل ہوا، تھکا ہارا، صبح نہا دھو کر جب میں حضرت منصور کے گھر کی طرف چلا ہوں، اور فاتحت باب منصور فاذا جنازہ، کہ میں منصور کے گھر پر پہنچا تو وہاں آپ کا جنازہ تیار تھا۔ تو میں نے پوچھا ما ہادی، یہ کیا؟ قالو جنازہ منصور، تو کہتے ہیں اب میرے جسم کا بوجھ میرے پیر نہیں اٹھا سکتے تھے، تو فقعت تو اب کی، تو میں بیٹھ گیا، اب رو رہا ہوں۔ تو وہاں ایک بزرگ تھے، مجھے پوچھتے ہیں یا فتح ما یبکیک، کہ کیوں رو رہے ہو؟ تو میں نے ان سے کہا کہ میں سفر کر گیا، یہاں پہنچا، لکھے اسمع من ہاد الشیخ وقد مات۔ عبداللہ ابن وہب فرماتے ہیں کہ میں مسجد میں پہنچا تو دیکھا کہ ابن سمعان پر بڑی بھیڑ ہے، اور ان تک پہنچنا تھوڑا دشوار ہو رہا ہے، تو دیکھا کہ ہشام ابن عروہ بیٹھے ہوئے ہیں، تو میں ان کے پاس بیٹھ گیا کہ چلو میں ان سے حدیث سنتا ہوں، پھر بعد میں فارغ ہو کر ابن سمعان کے پاس پہنچ جاؤں گا۔ جب میں ہشام ابن عروہ سے احادیث لکھ کر فارغ ہو کر اٹھا، تو دیکھا کہ ابن سمعان نہیں ہیں، وہ گھر چلے گئے۔ میں گھر پہنچا تو بتایا گیا کہ وہ ابھی سوئے ہوئے ہیں، اب حج کا وقت قریب تھا، تو میں نے سوچا کہ چلیے اب یہ میں پہلے حج سے فارغ ہو جاتا ہوں، اور حج کے بعد چند دن ہیں، پھر میں ان سے احادیث سن لوں گا۔ جب واپس حج سے فارغ ہو کر میں پہنچا تو معلوم ہوا کہ آپ کا انتقال ہو گیا۔ تو اب کتنا افسوس ساری عمر ان کو رہا ہوگا، جو خود عبداللہ ابن وہب کون ہے، بہت بڑے حافظ حدیث، بہت بڑے مجتہد، بہت بڑے عابد زاہد۔ احمد ابن صالح ان کے ایک شاگرد فرماتے ہیں کہ ان سے زیادہ حدیث جاننے والا میں نے کسی کو نہیں دیکھا. 100,000 حدیث انہوں نے بیان فرمائی تھی. میں نے اس دن قصہ بتایا تھا کہ حضرت امام اعظم رضی اللہ تعالیٰ عنہ کہ یہاں ایک شاگرد آپ کے بیٹھے ہوئے ہیں, اوپر سے کوئی اینٹ گری چھت پر سے یا مٹی کا کوئی برتن گرا, ان کو چوٹ لگی. امام اعظم رحمۃ اللہ علیہ نے پوچھا کہ اس کا تاوان لوگے, مالی تاوان پیش کروں یا حدیث؟ تو جھٹ سے کیا بولے شاگرد, کتنے ذہین, کتنے عقل مند, کتنے ذکی. جواب دیتے ہیں کہ 300,000 احادیث سنائیے تب معافی ملے گی. وہ فرماتے ہیں کہ فحدثنی, مدت لگی ہوگی, 300,000 احادیث امام اعظم رحمۃ اللہ علیہ نے انہیں سنائی. تو یہ ان کو کتنا افسوس رہا کہ میں حج میں چلا گیا اور میں نے ان سے حدیث سننی تھی اور اب انتقال ہو گیا. تو یہ ابن وہب اتنے بڑے محدث کے, ان کے متعلق احمد ابن صالح نے کیا فرمایا کہ 100,000 حدیث انہوں نے سنائی, اور انہوں نے اپنی زندگی کے اوقات تین چیزوں میں تقسیم فرما رکھے تھے, ایک سلس ربات میں, ایک تعلیم کے خاطر, اور ایک حج کے خاطر. اور 36 حج فرمائے. جب امام مالک رحمۃ اللہ علیہ ان کو لکھتے تھے تو سرنامے پر لکھتے تھے الی عبداللہ مفتی اہل مصر, اہل مصر کے مفتی, مصر کے مفتی اعظم عبداللہ ابن وہب کی طرف. تو کتنے بڑے امام مالک رحمۃ اللہ علیہ جن کو اتنا بڑا لقب دے رہے ہیں, اور ان کا وصال بھی ہوا عاشقانہ انداز میں, ایک تیر لگا اور اللہ. اور تیر کیسا لگا؟ قرئ علی ابن وہب کتابہ فی احوال القیامہ, خود ابن وہب کی لکھی ہوئی اپنی کتاب کہ قیامت کی ہولناکیاں اور وہاں کی آزمائشیں اور مصائب کتنے ہوں گے, کیا کیا ہوں گے, کن کن انواع اقسام کے ہوں گے, تفصیل سے انہوں نے احوال القیامہ کتاب لکھی. تو وہ پڑھی جا رہی ہے, شاگرد پڑھ رہے ہیں, آپ سن رہے ہیں. تو احوال قیامت کو سن نہیں سکے, فخر مغشی نالے, بے ہوش ہو کر گر گئے اور پھر بولنا بند ہو گیا, کومے میں چلے گئے. فلم یتکلم حتی مات بعد ایام, چند روز سانس سے پتہ چلا گیا ابھی زندہ ہیں, پھر وہ بقیہ سانس بھی ختم ہو گئے. رضی اللہ عنہ, اللہ تعالی ہم سے راضی ہو جائے. رضینا باللہ ربا وبالاسلام دینا وبمحمد رسولا, کاش کہ ہم جائیں تو مالک ہم سے خود فرمائے یا ایتہا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیہ فادخلی فی عبادی وادخلی جنتی. اللہ تعالی رمضان المبارک میں ہمیں معافی دے دے اور ہمارے لیے بہتر آخرت میں بہتری کا فیصلہ فرما دے. وآخر دعوانا الحمدللہ رب العالمین.